දින්දා ධාදින්දා කටතිර කිට තදිපැගේ දිනගෙන දින්දා ධාදින්දා කටතිර කිට තදිපැගේ දිනගෙන
උන්ජියලෝ ෆල්සා උන්ජියලෝ ෆල්සා උන්ජියලෝ ෆල්සා
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 උන්ජියලෝ ෆල්සා कडा परिश्रम गर्नु ठूलो कुरा होइन, के का लागि गर्दै हुनुहुन्छ त्यो ठूलो कुरा हो। नमस्कार, बिल गेट्सको यो भनाईसँगै रेडियो पत्रिका उज्यालो पल्साको समय शुरू भइसकेको छ। आज असार महिनाको अन्तिम दिन गुरु पूर्णिमा पनि हो। अहिले ललितपुरको जावला खेलमा रहेको उज्यालो घर अगाडि पानी पर्न रोकिएको छ, तर आज पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन्। यसअघि बाढ़ी र पहिरो जाने ठाउँमा बसिरहनु भएको छ भने आफ्नो ख्याल गर्नुहोला। अबको डेढ़ घण्टा हामीसँगै रहनेछौ। आज तपाईँको साथमा छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। उज्यालो रेडियो नेटवर्कमा बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म हामी सधैँ आउँछौ। काठमाण्डुमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। हामीसँग आज विश्व इतिहासमा आजको दिन हाम्रो स्वास्थ्यमा तरकारीमा मिसिएको विषादीको असरले भविष्यमा गर्ने असरका बारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनसँगको कुराकानी।
उदाहरणको लागि एउटा लौका ल्यायो, भोलिपल्ट चाहिँ झन् बढ्दै जानु, अचानक यो केराहरूमा पनि छुट्टै वृद्धि हुनु, पकाउनको लागि जुन केमिकलहरू हालेछ त्यो त्यहाँ देखिन सक्ने सम्भावना पनि रहन्छ कहिलेकाहीँ केराहरूमा हामीले हेऱ्यो भने।
आजका पाहुनामा साहित्यकार तथा लेखक शिवनारायण पण्डित सिंगलसँगको कुराकानी।
माटोको भाँडोमा खायो भने त्यो बाहिरी विकार आउँदैन, केवल खानेकुराको तत्त्व मात्रै आउँछ, न त्यसको शोषण त्यसमा भएर जान्छ, न भाँडोकुँडाको कुनै रस या तत्त्व यो खानेकुरामा मिसिएर आउँछ। त्यसकारणले माटोको भाँडाकुँडाको खाना भनेको स्वच्छ र पवित्र र शुद्ध हुन्थ्यो।
मीडियामा आज आजको बजार सँगै गीत पनि छन्। फोन एसएमएस र सामाजिक सञ्जाल मार्फत तपाईँ रेडियो पत्रिका उज्यालो पल्सामा सहभागी हुन सक्नुहुन्छ। उज्यालोलाई केही प्रतिक्रिया दिन सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा UZYAALO उज्यालो मेन्सन गर्नुहोस्। यस्तै आफ्नै आवाजमा केही भन्न मन लागेको भए हाम्रो आइपीआर नम्बर 01-5555-192 रेकर्ड गराउन सक्नुहुन्छ भने 3556 एसएमएस र news@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। उज्यालो पल्साको शुरूमा हामी एउटा राष्ट्रिय गीत सुन्छौं, त्यसपछि फेरि पनि आउँछौं।
यो खोला यो नाला यो पहाड भन्जङले बोलाइरहन्छ तिमीलाई म भुल्न सक्दिन जहाँ यो खोला यो नाला यो पहाड भन्जङले बोलाइरहन्छ काली गुराँस चाँप चमेली फुल छ थरी थरी डाँडा काँडा हरियाली यहाँ आँगनै भरि लाली गुराँस चाँप चमेली फुल छ थरी थरी खोला नाला सगर माथा शिर बनी यहाँ उभिएको छ करोडौं मुटुमा छ तिमी सजिएको छ
पनि यो खुला नाला पहाड अनि भन्ज्याङले हामीलाई सधैँ बोलाउँछ जहाँ गए पनि आफ्नो देशलाई भुल्न पक्कै पनि सकिँदैन मंगोलियन हर्टको यो गीत सुनायौं हामीले उज्यालो पल्चामा उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 झण्डै 8 रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ आज 2076 साल असार 31 गते मंगलबार सन् 2019 को जुलाई 16 तारीख हाम्रा लागि हरेक पल विशेष हुन्छन् तर केही पलले मात्र इतिहास बनाउँछन् आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा गुरूलाई सम्मान गरी मनाइँदैछ गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भन्ने तन्त्र शास्त्र तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई गुरू भनिन्छ। यस्ता गुरूलाई हिन्दू धर्मशास्त्रमा ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानिएको छ। गुरू पूर्णिमाका अवसरमा आज विद्यालय एवं विभिन्न संघ संस्थाले कार्यक्रम गर्ने गर्छन् अनि शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव पनि प्रकट गर्दैछन्। आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अर्ध वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा पनि व्यास जयन्ती मनाइन्छ। सन् 1990 जुलाई 16 फिलिपिन्सको लुजोन टापुमा 7.7 रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसमा परेर 1000 जनाले ज्यान गुमाएका थिए। सन् 1979 सद्दाम हुसैन इराकका राष्ट्रपति हुनुभएको थियो। उहाँ इराकको 5 राष्ट्रपति हुनुहुन्थ्यो। उहाँलाई नरसंहार गरेको भन्दै पछि फाँसीको सजाय पनि दिइएको थियो। सन् 1969 जुलाई 16 एपोलो 11 अन्तरिक्ष यान बनेको थियो। यो यान चन्द्रमामा अवतरण गर्ने पहिलो अन्तरिक्ष यान हो। र सन् 1981 भारतले दोस्रो पटक आणविक हतियार परीक्षण गरेको थियो। योभन्दा अगाडि सन् 1974 भारतले पहिलो पटक आणविक हतियार परीक्षण गरेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाईँ हुनुहुन्छ उज्यालो पल्सामा। आज तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। इतिहासमा आज स्तम्भमा हामीले महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं।
हाम्रो स्वास्थ्य
बजारमा तरकारी किन्न जाँदा तपाईँको आँखा कस्तो तरकारीमा जान्छ? चाउरी परेको ओइलाएको भन्दा पनि हेर्दा चिल्लो निकै राम्रो तरकारीमा आँखा पर्नु स्वाभाविक हो, तर यसमा विषादी मिसिएको हुन सक्ने डाक्टरहरू बताउँछन्। विषादी मिसिएको तरकारीले भविष्यमा के असर गर्छ भन्ने बारेमा साथी बिना नेउपानेले शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालका डाक्टर शेरबहादुर पुनसँग कुरा गर्नुभएको छ।
अहिले चाहिँ अब 40% भन्दा पनि बढी तरकारी भारतबाट आउने भन्ने छ। त्यसमा पनि विषादी अब छ कि छैन भनेर चेक गर्नुपर्ने थियो। त्यो मापदण्ड पनि सरकारले हटाइसकेका छ डाक्टर। खासमा यो विषादी भएको तरकारी खाँदा चाहिँ अब कस्तो असर गर्ने हो?
विषादीको बारेमा त खास वर्षदेखि चर्चा परिचर्चा पनि हो, यो नभए होइन। यो विदेशबाट पनि अब प्रशस्त मात्रामा अझ बढी आयात यो हामीले चाहिँ खरिद गर्ने भएको हुनाले पक्कै पनि त्यो एउटा हाम्रो जुन स्वास्थ्यको हिसाबले एकदमै ठुलो एउटा महत्त्वपूर्ण यो शीर्षक हो। र अब यसमा चाहिँ हामीले लगभग दुई तरिकाले हेर्ने गरेको छ, त्यो भनेको चाहिँ तत्कालीन र दीर्घकालीन। नेपालमा हुन त एकदम थोरै अनुसन्धान छ यो बारेमा। मैले केही अनुसन्धान लेखहरू पनि पढाएको थिएँ जसमा नेपाली वैज्ञानिकहरूले लेखेका छन्, तर पनि यसमा ठुलो विस्तृत जानकारीहरू छैन। किन भन्दाखेरि यो जुन एउटा लङ टर्मको मैले जुन कुरा गरेँ, दीर्घकालीन रूपमा गएर के हुन्छ भन्ने कुरा चाहिँ सामान्यतः हामीले चाहिँ विदेशी लेख अथवा अनुसन्धानकर्ताको लागि नै लेखलाई नै हामीले सावार गर्नुपर्ने अवस्था हुन्छ। त्यो भएको हुनाले अब त्यो कुरालाई हामीले हेर्ने हो भने चाहिँ अब तत्काल हेर्ने हो भने त अब एकदम लगभग धन्दाने फुड पोइजनिङकै टाइपको जस्तो देखिन्छ। उदाहरणको लागि वाक वाक लाग्ने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, होइन, कसै कसैलाई चाहिँ त्यसको एलर्जी भएर छालामा त्यसको प्रभाव देखिने, यस्तो खालको समस्याहरू चाहिँ अब तत्काल देखिहाल्छ। तर त्यो कस्तो छ भन्दाखेरि, जस्तो उदाहरणको लागि अहिले यो समयमा मानिसहरू अहिले पनि अब मलाई पखाला पेट दुख्यो टाउको दुख्यो भनेर आउने क्रम जारी छ, तर त्यो साँच्चै नै संक्रमण यो दिशा पेटको कारणले हो या अहिलेको जुन विषादी हो, यो छुट्याउने गर्ने गरेको चाहिँ म पाउँदिनँ। त्यसले गर्दाखेरि चाहिँ साँच्चै नै भन्नुपर्दाखेरि चाहिँ अब के हो अथवा कस्तो देखिन्छ भनेर कसैले पनि ठ्याक्कै अनुमान गरेको छैन। अनलेस अब कसैले विष नै खायो, अब मुसाले दिने विष खाएर अब अस्पताल आउनु हो, त्यो एकदम देखिने कुरा भयो। तर जुन तरकारी र जुन फलफुलमा देखेर खाएको भन्ने चाहिँ मैले एकपटक चाहिँ यहीँ बिरामी जो आँप खाएर आएको थियो, होइन, त्यो आँप खाएर चाहिँ शरीरभरि एकदमै डाबर आएर ज्वरो आएका थिए र त्यो परिवारको दुई तिनजना त्यस्तै समस्या आएको थियो र त्योभन्दा केही समय अगाडि चाहिँ उहाँले एउटा आँप खानुभएको थियो भन्ने कुरा आएको थियो। त्यो चाहिँ मैले तत्काल देखेको कुरा भयो। अब रह्यो दीर्घकालीन रूपमा गएर के भन्ने छ, यदि हामीले विभिन्न अनुसन्धानहरू हेऱ्यौँ भने पनि अब यसले गएर हाम्रो जुन यो फोक्सो भयो होइन, अथवा हाम्रो यो जुन यो ब्रेन भयो, मुटुमा भयो, किडनीमै भयो, यसमा यिनीहरू जुन हाम्रो अहिलेको एकदम अति आवश्यक जुन अङ्गहरू छ त्यहाँ गएर चाहिँ यसले असर पार्छ भन्ने कुराहरू आएको छ। अब सोच्नुपर्ने अरू पनि के छ भन्दाखेरि यो विषादीहरूले गर्दाखेरि जस्तो अहिले जुन हाम्रो नेपालमा एक प्रकारको एपिडेमिकै भनौँ, जस्तो नसर्ने रोगहरूमा सुगरको भयो अथवा प्रेसरको कुराहरू कतै योसँग लिङ्क त छैन, हामीले त्यो हेर्ने बेला आएको हो कि
यसलाई चाहिँ अब रोग निम्ति आउँछ भनौँ अथवा दीर्घकालीन रोग पनि लाग्छ भन्न मिल्छ?
हो, दीर्घकालीन रोग आउँछ भन्ने कुरा त जगजाहिर छ। अझ त्यसमा महत्वपूर्ण कुरा त अझ मैले भन्ने भएको छु, त्यो क्यान्सरको कुरा एकदमै यो बारेमा क्यान्सर विज्ञहरूले पनि धेरै कुराहरू पहिले उठाएको छ। उहाँहरूको पनि तथ्याङ्कहरूलाई सपोर्ट लिएर भन्नुपर्दाखेरि वर्षे नै नेपालीहरू चाहिँ क्यान्सरको बिरामी बढ्दो क्रममा छ अरे होइन। त्यसले गर्दाखेरि पनि के देखाउँछ भन्दाखेरि अब त्यो जुन नसर्ने रोगहरू छ त्यो नसर्ने रोग योसँग कतिको सम्बन्धित छैन। हो नि त, विदेशमा यो बारेमा धेरै अनुसन्धान भइसकेको छ र देखाइसकेको छ कि विषादीयुक्त खानेकुराहरूले गर्दाखेरि अन्तमा गएर दीर्घकालीन रूपमा पछि गएर चाहिँ क्यान्सर लगायत विभिन्न हाम्रो जुन अति संवेदनशील अङ्ग र हाम्रो आवश्यक पर्ने अङ्गमा समस्या ल्याउँछ भन्ने कुरा त देखाएको छ। अझ पनि म के जोड दिन चाहन्छु भने हो ठिकै छ त्यो, तर नेपालमा अझ यसको प्रत्यक्ष अप्रत्यक्ष के सम्बन्ध छ त्यो बारेमा चाहिँ एउटा अनुसन्धान भइदियो भने अथवा यो लामो समय अनुसन्धान गर्न पायो भने चाहिँ अझ राम्रो हुन्थ्यो, अझ भन्नलाई हाम्रो प्रश्न हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्दछ।
अहिले अब जति पनि नेपालमा आउने बाहिरबाट आउने तरकारीहरू छ, फलफुलहरू छ, त्यसमा चाहिँ 90% विषादीको प्रयोग गरिएको छ भन्ने छ डाक्टर, यो चाहिँ हामीले अब कसरी थाहा पाउन सकिन्छ?
यो अब सजिलै थाहा पाउन त सकिँदैन म यति भन्छु होइन, किन भन्दाखेरि यो त्यति सहज रूपमा छैन, त्यसै कारणले नै यन्त्र अथवा उपकरण चाहिएको हो जसको कारणले गर्दाखेरि नेपाल सरकार अलिकति पछाडि हटेको भन्ने कुरा यसैलाई कारण मानेर गरेका छ। त्यसले गर्दा यसको जुन जाँच गर्ने छुट्टै मेसिनहरू हुन्छ त्यो मार्फत नै यसको कति यसको लेभल कति छ र त्योभन्दा बढी खाएमा चाहिँ के कस्तो असर पार्छ भन्नलाई सजिलो हुन्छ। तर पनि कृषि विज्ञहरूको हामीले कुरा सुन्ने हो भने चाहिँ एकदम सजिलो रूपमा चाहिँ जुन कुराहरू अलिकति रफ देखिन्छ, धेरै जस्तो तरकारी एकदम चिल्ला एकदम हेर्दा एकदम राम्रो देखिन्छ, त्योभन्दा पनि केही हदसम्ममा अब जस्तै उदाहरणको लागि सागकै कुरा गर्दाखेरि पनि ससाना पाल परेको अथवा त्यो त्यति चिल्लो नदेखेको अवस्था छ भने चाहिँ त्यो सम्भावना बढी अब हुनैपर्छ भने चाहिँ सम्भावना चाहिँ के छ भन्दाखेरि त्यस्तोमा चाहिँ विषादी कम प्रयोग गरे होला। तर अति चिल्लो हेर्दा एकदम राम्रो खाइलाग्दो देखिने चिजहरूमा चाहिँ विषादी प्रयोग गरेको बढी हुनसक्छ भने यद्यपि यो हेराइबाट भयो सुरुको हाम्रो इम्प्रेसन भयो, तर त्यो बाहेक चाहिँ साँच्चै नै त्यसलाई प्रमाणित गर्न त पक्कै पनि त्यसको चाहिँ छुट्टै एक प्रकारको उपकरण हुन्छ जुन चाहिँ अब त्यो हुनुपर्ने त पहिलेदेखि हो जस्तो लाग्छ, किनभने हामीले यसै पनि विषय त खाइरहेको छौँ। तर अब चाहिँ यो बारेमा धेरै व्यापक चर्चा छ, त्यो यो थाहा पाउँदा पाउँदै मेरो विचारमा चाहिँ हामीले यसलाई नजरअन्दाज चाहिँ अलिक गर्न मिल्दैन कि स्वास्थ्यको दृष्टिकोणले जस्तो लाग्छ।
पक्कै पनि अब यसले निम्त्याउने समस्या पनि अब जटिलै छ डाक्टर, होइन? हामीले अब तरकारी किन्दा भनौँ अथवा फलफुल किन्दा चाहिँ अब के कुरामा ध्यान दिने त?
फलफुल किन्दा या तरकारी किन्दा हाम्रो जुन एउटा सजिलो तरिका चाहिँ त्यही हो, खास गरी एकदम हेर्दा चिल्लो राम्रो चाहिँ सम्भावना, फेरि त्यो सबै विषादी मिसाएको त म भन्दिनँ, तर त्यो सम्भावना बढी हुन्छ भनेर हाम्रो विज्ञबाट बारम्बार हामीले यो खालको सल्लाहहरू पनि आइरहेको छ, स्वयं कृषि वैज्ञानिकहरूबाट त्यस्तो आइरहेको छ। त्यसले गर्दाखेरि हामीले किन्दाखेरि एउटा तरकारी अथवा अरू फलफुलहरूमा पनि त्यो खालको विचार गरौँ, तर पनि हामीले हेर्दाखेरि कुनै त्यस्तो खोतहरू छैन र त्यस्तो खालको किराहरू नलागेको जस्तो छ, एकदम राम्रो छ भने पनि त्यो सम्भावना चाहिँ पक्कै पनि बिस्तारी हो हालेको होला भन्ने कुरा, तर त्यो एउटा ग्राहक भएर भन्दाखेरिको हो भयो होइन। तर साँच्चै नै विज्ञ भएर भन्नुपर्दाखेरि त त्यसको जाँच पडताल गर्नै जरुरी छ। अब त्यसको लागि चाहिँ मलाई लागेको मेरो व्यक्तिगत चाहिँ कस्तो हुन्छ, जुन जुन ठाउँमा एकदम ठुलो तरकारी बजार अथवा यो फलफुल पसलहरू हुन्छ त्यो ठाउँमा चाहिँ एउटा सानो कुनै इकाइ भए पनि एउटा जाँच गरेर मात्र अनि त्यो बेच्न दियो भने सायद मेरो विचारमा हाम्रो जुन उपभोक्ताहरू छ उहाँको स्वास्थ्यमा चाहिँ खेलवाड हुने सम्भावना चाहिँ धेरै कम हुन्छ जस्तो लाग्छ मलाई।
मैले यसैमा जोडिहालेँ डाक्टर साहब, होइन अब हामीले बजारबाट किनेर लिएर आएर पनि अब त्यही दिनमा नखाइकन भोलिपल्टलाई राख्यो भने भनौँ अथवा त्यो जति देख्दाखेरि हुन्छ नि राम्रो, त्यो राम्रो नभइकन ओइलिएको जस्तो भयो भने चाहिँ विषादी कम हुन्छ भन्ने छ, यो चाहिँ के हो?
त्यो पनि हुनसक्छ, अथवा यो त अझ धेरै कति ठाउँमा त मिडिया मार्फत प्रचार पनि भएको छ कि उदाहरणको लागि एउटा लौका ल्यायो भोलिबाट जे झन् बढ्दै जानु, अथवा अचानक यो यो उस केराहरूमा पनि त्यो छुट्टै वृद्धि हुनु अथवा त्यहाँ पकाउनको लागि जुन केमिकलहरू हालेछ त्यो त्यहाँ देखिनै सक्ने सम्भावना पनि रहन्छ कहिलेकाहीँ केराहरूमा हामीले हेऱ्यौँ भने. यस्तो कुराहरूमा चाहिँ अब ग्राहकहरू नै बढी सचेत रहनुपर्ने हुन्छ र कतिपय कुराहरूमा चाहिँ राम्रोसँग पखालेर खायो भने पनि विषादीहरू चाहिँ धेरै हदसम्म कम हुन्छ भन्ने पनि उपायहरू छ. त्यो भनेको चाहिँ
कसरी रहेको छ
अब यो अब हामीहरूले विभिन्न अरू केमिकलहरू प्रयोग त खास गर्दैन घरमा यसै पनि तर यदि के गरी उदाहरणको लागि एउटा आँप छ भने आँपलाई चाहिँ पानीमा हामीले ओभर नाइट भनौँ रातभरि एकचोटि डुबाएर राख्यो भने धेरै केमिकलहरू त्यहाँ लस्ट हुन्छ हराउँछ र हामीले त्यसलाई राम्रोसँग चाहिँ पखालेर खान सक्छ भन्नेहरू पनि छन्. त्यो बाहेक चाहिँ अब त्यो त अब बाहिर टाँसेको कुराहरू भयो जुन हाम्रो शरीरमा पर्ने भयो तर यदि भित्र पाकेकै त्यो जुन फलफुलको जुन गुदी नै भित्र त्यो समस्याहरू छ र त्यहाँ भित्र पनि केमिकल उत्तिकै मात्रामा छ भने त पक्कै पनि त्यो चाहिँ गाह्रो काम हो. अब यसको लागि चाहिँ हामी आफू सजग त होला तर पर्याप्त मात्रामा त्यसले चाहिँ हामीलाई बचाउ गर्न सक्दैन. यसको लागि चाहिँ विज्ञहरू नै राखेर उनीहरूले चेक जाँच गरेर एउटा कुनै लेभल हुन्छ विषादीको पनि त्यो लेभलभन्दा माथि गयो भने स्वास्थ्यको लागि हानिकारक हुन्छ त्योभन्दा कम भयो भने चाहिँ हुँदैन भन्ने छ. त्यसको चाहिँ लेखाजोखा गरेर अनि मात्र अनि मार्केटमा अथवा बजारमा पठाउँदाखेरि अनि हामी अलिक सुरक्षित भएर ढुक्क भएर खान सक्दछौँ.
यहाँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो सुटराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन. तरकारीमा मिसिएको विषादीको असरले भविष्यमा गर्ने तरकारीमा मिसिएको विषादीले भविष्यमा गर्ने असरका बारेमा साथी बिना न्युपानेसँग कुरा गर्दै तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzमा उज्यालो पल्चा सुनिरहनु भएको छ. हाम्रो स्टुडियो घडीमा बिहानको 7 बज्ने लागेको छ. केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला.
तपाईँको जापान जाने चाहना अब टेक्सस एजुकेशन एकेडेमीले पूरा गर्छ. जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्.
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन. प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला.
सम्पर्क टेक्सस एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक, काठमाडौँ. फोन नम्बर 42707010 42707010.
2020 जनवरी र अप्रिल इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै नाक प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ.
आफ्नै घर आफ्नै गाडी पनि भयो, अब बचत गर्नुपर्छ बुझ्यौ.
एनआईसी एसिया ब्याङ्कले 15 चमत्कारिक बचत खाताहरू सञ्चालनमा ल्याएको छ नि.
ब्याज दर चाहिँ कति हुने?
वार्षिक 6.5%.
त्यति त धेरै ब्याङ्कले दिइरहेछ त नि. नेपाली टाइम त हो नि.
बल्ल तिम्रो सोच बदलिँदैछ, तपाईँ पनि आफ्नो सोच बदल्नुहोस्. 18 घातक रोगहरू लागेमा 15 लाखसम्मको बिमा सुरक्षा.
15 लाख?
15 लाखसम्मको दुर्घटना बिमा, वार्षिक 1,50,000सम्मको औषधि उपचार खर्च पनि पाइन्छ. नेपालमै पहिलो पटक बचत खाताबाटै मुद्दती खाताको पनि फाइदा लिन सकिने चमत्कारिक सुविधा.
यो त चमत्कारिक भन्दा नि महा चमत्कारिक रहेछ.
जाउँ, अब ढिलो भइसक्यो. सोच बदलौ, आज एनआईसी एसिया ब्याङ्कमा गई चमत्कारिक बचत खाताहरू खोली आफ्नो र आफ्नो परिवारको भविष्य सुनिश्चित गरौ. एनआईसी एसिया ब्याङ्क पनि साथी पनि
राम्रो पनि हाम्रो पनि एनआईसी एसिया.
सुनिश्चित बाल अधिकार नयाँ नेपालको पूर्वाधार.
भोलिको योजना सफल बनाउन आज बाल बालिकाको अधिकार सुनिश्चित हुनुपर्छ.
बाल श्रमिकलाई हेला होइन, माया गरौ.
जोखिम अवस्थामा कार्यरत इटाभट्टका बाल श्रमिकहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको संरक्षणका लागि पहल गरौ.
कन्सर्न नेपाल.
खुल्ला धरती, खुल्ला आकाश,
समता, अधिकार र परिवर्तनका लागि हाम्रो प्रयास.
हरेक शुक्रबार साँझ 6:30 बजे उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम खुल्ला धरती, खुल्ला आकाश सुन्ने प्रयास गर्नुहोला. साथै सोमबार दिउँसो 3:30 बजे पुनः प्रसारण.
खुल्ला धरती, खुल्ला आकाश.
खुल्ला धरती, खुल्ला आकाश.
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तपाईँ यतिखेर उज्यालो पल्साको साथमा हुनुहुन्छ हामी हरेक दिन विविध सामग्री लिएर आउँछौ बिहान 6:30 बजेदेखि नै शुरू हुन्छ अनि झण्डै 8 बजेसम्म रहन्छौ यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ आज पनि यति बेलासम्म हामीले इतिहासमा आजको दिन हाम्रो स्वास्थ्य स्तम्भमा तरकारीमा मिसाइएको विषादीले भविष्यमा गर्ने असरको बारेमा कुराकानी गर्यौं डाक्टर शेरबहादुर पुनसँग उहाँसँगको कुराकानी सुनाइसकेका छौं भने हामीसँग मीडियामा आज आजको बजार आजका पाहुनामा साहित्यकार तथा लेखक शिवनारायण पण्डित सिंगलसँगको कुराकानी बाँकी नै छ मीडियामा आजको पालो भएको छ र सबैभन्दा पहिले मैले मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु र अहिलेको कुरा गर्नुपर्दा चाहिँ देशका सबैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने पश्चिमी क्षेत्रमा चाहिँ थोरै ठाउँमा अनि मध्य भूभाग र पूर्वी भूभागको चाहिँ केही ठाउँमा पानी परिरहेको छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागमा भन्दा केही तल रहेको छ जसको कारण मनसुनी गतिविधि देशभरै केही सक्रिय अवस्थामा रहेको छ तर हिजो अस्तिको भन्दा चाहिँ कम छ भनेर पनि महाशाखाले भनेको छ र आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ देशभर आंशिकदेखि सामान्य बदली हुन्छ केही ठाउँमा चाहिँ पानी पनि पर्छ भने पहाड़ी र तराईको एक दुई ठाउँमा चाहिँ ठूलो पानी पनि पर्ने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन् मौसमपछि अब यो सेन्सरले नै दिन्छ पहिरो आउने सूचना भनेर आज यो खबर नेपाल समाचार पत्रमा छापिएको छ यो खबर मैले लिएकी छु निरन्तरको वर्षाले बाढ़ी पहिरो र डुबानका घटना बढ़िरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने सेन्सर उपयोगी हुने देखिएको छ युवा वैज्ञानिकद्वय राम लक्ष्मण रिमालले तयार गरेको पहिरो पूर्व सूचना प्रणाली ल्याण्ड डिस्प्लेसमेन्ट सेन्सरको परीक्षण सफल भएपछि गोर्खाका विभिन्न भेगमा प्रयोगमा आएको छ राम लक्ष्मण इनोभेसन्सले गोर्खाको उत्तरी भेगमा रहेको साविकको करौजा गाविस अहिलेको चुन नुम्री गाउँपालिका र गोर्खाकै उत्तरी भेगको लापुको खानी गाउँ बस्तीमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गरेको हो यस बस्ती वरिपरि गाडिने सेन्सरले जमीनमा सामान्य कम्पन हुने बित्तिकै पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सायरन मार्फत अग्रिम सूचना दिने गर्छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट संघको सहकार्यमा राम लक्ष्मण इनोभेसन्सले चुनुम्रीमा 3 वर्ष अघि सेन्सरको नमूना परीक्षण गरेको थियो यो परीक्षण सफल भएपछि यस वर्ष धार्चे गाउँपालिका 7 को लापुको खानी गाउँका विभिन्न 4 ठाउँमा ल्याण्ड डिस्प्लेसमेन्ट सेन्सर जडान गरिएको हो तार रहित वायरलेस प्रविधिको सेन्सरले जमीन हल्लिए लगत्तै यो सूचना मुख्य मेसिन साइरनलाई सम्प्रेषण गर्ने र साइरनले ठूलो आवाजका साथ स्थानीयलाई जानकारी गराउने भएकाले जनधनको क्षति न्यूनीकरणमा सहयोग गर्ने इनोभेसन्सका संचालक लक्ष्मण रिमालले बताउनुभयो बस्ती जति फराकिलो छ जति बढ़ी जनघनत्व छ त्यही अनुसार स्थानीयले अग्रिम सूचना थाहा पाउने सेन्सर जडान गर्न मिल्छ उहाँले भन्नुभयो 1 किलोमिटर आसपासको भेगलाई समेट्ने गरी साइरन राख्न मिल्छ सेन्सरले दिने संकेत मोबाइल फोनमा समेत सन्देश प्राप्त हुने भए पनि उत्तरी गोर्खामा मोबाइल सेवा प्रभावकारी नभएकाले स्थानीयको मोबाइलमा यस्तो सुविधा थप्न नसकिएको रिमालले प्रस्ट्याउनुभयो सेन्सर र साइरन जोड्नु अघि नै भूगर्भविदहरूले खानी गाउँलाई पहिरो जोखिम बस्तीका रूपमा सूचीकृत गरिसकेका छन् बाढ़ी पहिरोकै कुरा गरौं सड़क र पुलमा मात्रै 2 अर्ब भन्दा धेरैको चाहिँ क्षति भएको छ। आज नागरिक दैनिकले खबर छापेको छ, अविरल वर्षा जन्य बाढ़ी पहिरोबाट विभिन्न सड़क र पुल भत्किँदा झण्डै 2 अर्ब रूपियाँ बराबरको संरचनामा क्षति पुगेको छ। सड़क विभागको प्रारम्भिक तथ्याङ्क अनुसार देशभर 3 दर्जन भन्दा धेरै सड़क र 4 वटा पुलमा क्षति पुगेको छ। सड़क विभागका महानिर्देशक केशव प्रसाद शर्मा भन्नुहुन्छ, बाढ़ी पहिरोले झण्डै 3 दर्जन भन्दा धेरै सड़कमा क्षति पुर्याएको छ। उहाँले भन्नुभयो, महेन्द्र राजमार्ग सहितका 4 वटा पुलमा क्षति पुर्याएको छ। विभागले क्षतिग्रस्त केही सड़कलाई मर्मत सम्हार गरेर सञ्चालनमा ल्याएको जनाएको छ। अविरल वर्षाले निम्त्याएको बाढ़ी पहिरोले झण्डै 3 दर्जन सड़क र 4 वटा पुल चाहिँ क्षतिग्रस्त भएको छ भनेर आज नागरिक दैनिकले खबर छापेको छ। अब उद्धारको काम चाहिँ सकियो, राहतमा चाहिँ केन्द्रित हुन्छौं भनेर गोर्खापत्र दैनिकमा खबर छ। मध्य र तराई क्षेत्रमा बाढ़ी पहिरो र डुबानबाट पीड़ित बनेकाहरूको उद्धारको काम सकिएको छ। उद्धार सकिए लगत्तै राहत वितरणका प्रक्रियामा केन्द्र, प्रदेश र स्थानीय सरकार प्रवेश गरेका छन्। गृह मन्त्रालयका अनुसार उद्धारपछि हिजो घर फर्कन मिल्ने फर्किएका छन् भने घरमा अझै बस्न नसकिने अवस्थाका विपद पीड़ितलाई स्थानीय सरकारले शिविरमा राखेर संरक्षण गरिरहेको छ। तत्काल उद्धारको काम सम्पूर्ण रूपमा सकिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो, अब राहतका लागि अगाडि बढ़ेको अवस्था हो। उहाँले अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभए झै अबको सबै काम राहत केन्द्रित हुने जानकारी पनि दिनुभएको छ। यसका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076मा व्यवस्था भए अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका निर्वाह गर्ने जानकारी पनि दिनुभएको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा कुनै पनि संक्रमण जन्य सरुवा रोग नफैलिएको स्पष्ट पारेको छ। यो मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणि भण्डारीले तराई लगायत बाढ़ी तथा पहिरो प्रभावित जिल्लाहरूबाट कुनै किसिमको रोग फैलिएको भन्ने जानकारी प्राप्त नभएको बताउनु भएको छ। उहाँले मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी बाढ़ी प्रभावित क्षेत्रमा रोग लाग्न सक्ने सम्भावनालाई ध्यान दिएर स्वास्थ्य र सरसफाई जनचेतना सम्बन्धी कार्यक्रम शुरू गरेको पनि जानकारी दिनुभएको छ। नेपाल नर्सिङ संघले तराई लगायत बाढ़ी पहिरो प्रभावित क्षेत्रमा भएका नर्सलाई बाढ़ी पहिरो तथा डुबानमा परेका पीड़ित परिवारको उद्धार तथा उपचारमा लाग्न निर्देशन पनि दिएको छ। आजका सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। यसैबीच नेपाली कांग्रेस संसदीय दलले बाढ़ी पहिरो र डुबान प्रभावितहरूका लागि राहतको घोषणा गरेको छ। दलको हिजो बसेको बैठकले संघीय संसदमा रहेका कांग्रेस सदस्यहरूको 5 दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ। संघीय संसदमा कांग्रेसका 76 जना सांसद रहेका छन्। बाढ़ी पहिरोपछि अब अरू प्रसंग, वीरमा उपकरण बिग्रेको बिग्रे भनेर आज नागरिक दैनिकले खबर छापेको छ। 3 महिनाको अवधिमा हप्तै पछि उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेका छन्। गएको वैशाखमा अस्पतालको एमआरआई मेसिन बिग्रिनबाट शुरू भएको सिलसिला गएको शुक्रबारदेखि आकस्मिक कक्षको एक्सरेसम्म आइपुगेको छ। यो अवधिमा ठूला सारा गरी दर्जनौं उपकरण तथा सामग्री बिग्रिसकेका छन्। आकस्मिक कक्षको एक्सरे मेसिन बिग्रिएपछि इमर्जेन्सीमा पुगेका बिरामी नियमित एक्सरेको भर पर्नु परेको छ। 2 हप्ता अघि मात्र मरमत गरिएको एमआरआई 5 दिनदेखि फेरि बिग्रिएपछि सेवा बन्द भएको छ। त्यो उपकरण 2 हप्ता अघि मात्र विदेशबाट सामान मगाएर मरमत गरिएको थियो। एमआरआई फेरि बिग्रिएको गुनासो प्रशासनमा आएपछि अस्पताल निर्देशक चकित पर्नु भएको छ। मर्मत गरेको एमआरआई 1 हप्ता नबित्दै बिग्रिएको खबर आएको छ। निर्देशक केदार सेन्चुरीले भन्नुभयो, एमआरआईको चक्का जाम भएपछि सेवा बन्द भएको एमआरआई विभागकी इन्चार्ज निरा श्रेष्ठले बताउनु भयो। त्यो एमआरआई मेसिन 2 वर्ष अघि मात्रै जडान भएको हो। अस्पतालमा पटक पटक बत्ती गएका कारण मेसिन बिग्रिएको एमआरआई विभागका प्राविधिकहरूको भनाइ छ। बत्ती जाने क्रममा जेनेरेटर भएको भए यो समस्या नआउने उनीहरूको तर्क छ। एमआरआई जोडेकै बेला जेनेरेटर पनि जोडेको भए
बिग्रने थिएन होला उहाँले भन्नुभयो। एमआरआई मर्मतका लागि आवश्यक सामान फेरि विदेशबाट मगाइरहेको पनि निर्देशक सेन्चुरीले जानकारी दिनुभएको छ। उपकरणले राम्रोसित काम नगर्दा आधा घण्टामा सकिने शल्यक्रियाका लागि दुई घण्टा भन्दा बढ़ी समय लाग्न थालेपछि जोखिम दिएर लिथोट्रिक्टर सेवा बन्द गरिएको छ। यस्तै टिचिङको फार्मेसीमा भने अत्यावश्यक औषधि नै नरहेको पाइएको छ। महाराजगंजमा रहेको त्रिवी शिक्षण अस्पताल टिचिङको फार्मेसीमा अत्यावश्यक औषधि पनि नपाउँदा बिरामीले दुःख पाइरहेका छन्। अस्पतालको फार्मेसीमा मात्रै पाइने औषधि अभाव हुँदा बिरामीले बाहिरबाट महँगो शुल्क तिरेर पनि ल्याउन सकिरहेका छैनन्। फार्मेसीमा अहिले शल्यक्रिया गर्नु अघि बिरामी बेहोश बनाउने मिराजुलम इन्जेक्सन छैन। डाक्टरको विशेष प्रेस्क्रिप्सनमा मात्रै पाइने यो औषधि लागू औषध दुरूपयोगमा प्रयोग हुने भएपछि सबै फार्मेसीले बेच्न पाउँदैनन् र बिरामी औषधि खोज्नकै लागि भौतारिरहन्छन्। फार्मेसीमा अहिले कोडिन फोस्फोर ट्रामाडोल जस्ता दुखाई कम गर्ने औषधि समेत छैनन्। अस्पतालमा धेरै जसो शल्यक्रिया योजना साँझ र रातिको समयमा हुन्छ जसका लागि बिरामीले राति नै औषधि किनेर राख्नुपर्ने हुन्छ। डाक्टरले लेखेका सबै औषधि अस्पताल फार्मेसीमा नपाउँदा रातिको समयमा औषधिको लागि भौतारिनु पर्ने बिरामी पक्षले गुनासो गरेका छन्। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी सधैँ आउँछौ, विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। यो क्रममा अब भने हामी अर्को एउटा गीत सुन्छौ। जब पानी पर्छ त्यति बेला चाहिँ अब बाढ़ी पहिरो जाने हो कि भनेर चिन्ता धेरैलाई लाग्ने गर्छ, मलाई पनि यस्तै हुन्छ। दीप श्रेष्ठ पनि यसै भन्दै हुनुहुन्छ। अब यो गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि हर रात सपनीमा ऐठन छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद खेतै बग्यो कि साये खेते बजो की हर रात शरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु उडिरहने शरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु लेख बेसी देउराली डाँडा लेख बेसी देउराली डाँडा परदेशमा सम्झी तड्पिरहन्छु हर साँझ सहरमा उरी चल्छ गाउँमा सायद छानै उड्यो कि गाउँमा सायद छानै उड्यो कि गाउँमा सायद छानै उड्यो कि हर रात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि
जब पानी अनि उरी चल्न थाल्छ तब गाउँघरतिर पहिरो गए कि छाना उडाए कि भनेर पिर पर्नु स्वाभाविकै हो मलाई पनि यस्तै हुन्छ सायद आफ्नो गाउँघर भन्दा पर बसेकाको पीड़ा यस्तै नै हुन्छ दीप श्रेष्ठको स्वरमा यो गीत सुनायौं हामीले उज्यालो पल्सामा उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ
आजको बजार
आजको बजार
आजको बजारको पालो भएको छ तरकारीको भाव सम्बन्धी जानकारी लिएर आएकी छु काठमाडौँमा अहिले ताजा तरकारीको भाव चाहिँ आकाशिएको छ तराईमा आएको बाढ़ीले तरकारी उत्पादनमा क्षति पुर्याएको र ढुवानी गर्ने बाटो समेत प्रभावित भएकाले काठमाडौँको बजारमा तरकारीको भाव झण्डै दोब्बरले बढ़ेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार भारी वर्षातपछि तरकारीको भावमा असर परेको हो वर्षात बढ़ेपछि आयात नै कम भयो जसको असर मूल्यमा परेको देखिन्छ उहाँले भन्नुभयो सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक औसत 700 टन तरकारी आउँछ तर वर्षातका कारण शुक्रबार र शनिबार आयात निकै घटेको छ त्यसैले पनि तरकारीको भावमा चाहिँ भाव चाहिँ आकाशिएको हो आज भावको कुरा गर्नुपर्दा गोलभेडाको भाव चाहिँ एकदमै महँगो भएको छ हुन त सामान्यतया गोलभेडा सबै तरकारीमा प्रयोग नगर्न पनि सकिन्छ तर पनि गोलभेडाको भाव चाहिँ निकै महँगो भएको छ गोलभेडा किलोको 105 देखि 135 रुपियाँसम्म खुद्रा मूल्य तोकिएको छ बजारमा आज सानो गोलभेडा चाहिँ सबैभन्दा सस्तो छ 105 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने सानो टनेलको गोलभेडा र गोलभेडा चाहिँ 135 रुपियाँ छ अनि ठूलो गोलभेडा चाहिँ 125 रूपियाँ खुद्रा मूल्य तोकिएको छ। रातो आलुको भाव भने हिजो अस्ति जस्तै छ, 45-50 रूपियाँ छ भने भारतीय आलु 35 रूपियाँ छ। यस्तै रातो मुरेको आलु चाहिँ थोरै भाव बढ़ेको छ, 45-50 रूपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै आज सेतो आलु किलोको 35 रूपियाँ छ भने सुकेको प्याज 45-50 रूपियाँ छ। खुद्रा मूल्यको कुरा गरिरहेको छु मैले। बजारमा आज गाजरको भाव थोरै बढ़ेको छ, किलोमा 5 रूपियाँ बढ़ेर 115 रूपियाँ खुद्रा मूल्य तोकिएको छ भने बन्दा किलोमा 10 रूपियाँ बढ़ेर 65 रूपियाँ छ। यस्तै काउली पनि 10 रूपियाँ नै बढ़ेर 105 रूपियाँ पुगेको छ। अनि मूला किलोको आज 85 रूपियाँ छ, यो चाहिँ हिजो अस्तिकै जस्तो भाव हो। तर भन्टाको भाव भने किलोमा 10 रूपियाँ नै बढ़ेको छ, किलोमा 10 रूपियाँ बढ़ेर भन्टा आज किलोको 95 रूपियाँ खुद्रा मूल्य तोकिएको छ। मकै बोडी र तने बोडी भने 125 रूपियाँ छ, हिजोकै भाव भएको छ। यस्तै घिउ सिमीको भाव चाहिँ बढ़ेको छ, हिजो 155 रूपियाँ थियो, आज 15 रूपियाँ बढ़ेर 170 रूपियाँ खुद्रा मूल्य तोकिएको छ भने भटमासको कोसाको भाव पनि 10 रूपियाँ बढ़ेर 125 रूपियाँ पुगेको छ। यसै गरी बजारमा आज करेला र लौका किलोको 85 रूपियाँ छ भने परवल किलोको 75 रूपियाँ छ, परवल चाहिँ किलोमा 10 रूपियाँ घटेको छ। यस्तै बजारमा आज घिरौला किलोको 95 रूपियाँ खुद्रा मूल्य तोकिएको छ भने पाकेको फर्सी किलोको 65 रूपियाँ छ, 10 रूपियाँ भाव घटेको छ यसको चाहिँ। यस्तै हरियो डल्ले फर्सी चाहिँ किलोको 85 रूपियाँ छ भने भिन्डी आज किलोको 125 रूपियाँ पुगेको छ, इस्कुस किलोको 65 रूपियाँ छ। बजारमा आज हरियो धनियाँको भाव चाहिँ महँगो भएको छ, हरियो धनियाँ किलोको 290 रूपियाँ छ भनेदेखि हिजो चाहिँ 225 रूपियाँ थियो। यस्तै हरियो लसुनको भाव चाहिँ घटेको छ, हिजो 225 रूपियाँ थियो, आज 190 रूपियाँमा 90 रूपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भनेको छ। अब नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी। आज अमेरिकी डलर एकको खरिदर 109 रूपियाँ 36 पैसा, बिक्री दर 109 रूपियाँ 96 पैसा। युरोपियन डलर एकको खरिदर 123 रूपियाँ 34 पैसा, बिक्री दर 124 रूपियाँ 1 पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिदर 137 रूपियाँ 25 पैसा, बिक्री दर 138 रूपियाँ रहेको छ। यसै गरी स्विस फ्रेन्क एकको खरिदर 111 रूपियाँ 39 पैसा, बिक्री दर 112 रूपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 76 रूपियाँ 90 पैसा, बिक्री दर 77 रूपियाँ 32 पैसा रहेको छ। यसै गरी क्यानेडियन डलर एकको खरिदर 83 रूपियाँ 92 पैसा, बिक्री दर 84 रूपियाँ 38 पैसा। सिंगापुर डलर एकको खरिदर 80 रूपियाँ 65 पैसा, बिक्री दर 81 रूपियाँ 9 पैसा रहेको छ। यस्तै चाइनिज युआन एकको खरिदर 15 रूपियाँ 91 पैसा, बिक्री दर 15 रूपियाँ 99 पैसा। साउदी अरेबियन रियल एकको खरिदर 29 रूपियाँ 16 पैसा, बिक्री दर 29 रूपियाँ 32 पैसा। कतारी रियल एकको खरिदर 30 रूपियाँ 4 पैसा, बिक्री दर 30 रूपियाँ 20 पैसा। थाइबाट एकको खरिदर 3 रूपियाँ 54 पैसा, बिक्री दर 3 रूपियाँ 56 पैसा। युएई दिराम एकको खरिदर 29 रूपियाँ 77 पैसा, बिक्री दर 29 रूपियाँ 94 पैसा रहेको छ भने मलेसियन रिङ्गेट एकको खरिदर 26 रूपियाँ 62 पैसा, बिक्री दर 26 रूपियाँ 76 पैसा। स्वीडिश क्रोनर एकको खरिदर 11 रूपियाँ 68 पैसा, बिक्री दर 11 रूपियाँ 74 पैसा रहेको छ। ड्यानिस क्रोनर एकको खरिदर 16 रूपियाँ 52 पैसा, बिक्री दर 16 रूपियाँ 61 पैसा रहेको छ भने हङकङ डलर एकको खरिदर 13 रूपियाँ 97 पैसा, बिक्री दर 14 रूपियाँ 5 पैसा रहेको छ। कुवेती दिनार एकको खरिदर 359 रूपियाँ 34 पैसा, बिक्री दर 361 रूपियाँ 31 पैसा रहेको छ। अनि बहराइन दिनार एकको खरिदर 290 रूपियाँ 9 पैसा, बिक्री दर 291 रूपियाँ 68 पैसा रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यो हामीले उज्यालो पल्सामा। आज गुरु पूर्णिमा पनि हो, आफ्नो गुरुलाई कसरी सम्झदै हुनुहुन्छ हामीसँग आफ्नो अनुभव साट्न सक्नुहुन्छ। त्यसको लागि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा UJYAALO उज्यालो मेन्सन गर्नुहोला। अब भने उज्यालो पल्चामा आजका हाम्रा पाहुनासँगको कुराकानी सुन्ने बेला भएको छ र आजका हाम्रा पाहुनालाई लिएर आउँदै हुनुहुन्छ मोरङ सहकर्मी सुमन तिमल सिन्हा।
आजका पाहुना कार्यक्रम उज्यालो फल्सामा आज हामी एकजना साहित्यकार तथा लेखकसँग कुराकानी गर्दैछौ। शिवनारायण पण्डित सिंगल हुनुहुन्छ। उहाँ 2019 सालमा जन्मिनु भएको हो। उहाँका दुईवटा पुस्तकहरू बजारमा आएका छन् भने पाँचवटा पुस्तकहरू पाण्डुलिपि तयार भइसकेका छन् भने प्रकाशोन्मुख अवस्थामा रहेको छ। छापाखानामा एउटा कामदारको रूपमा उहाँको जीवन र श्रमसँग जोडिएर आउँछ भने आफैले पछिल्लो समय आफैले छापाखाना खोल्नु भयो भने अहिले उहाँ लेखनमा मात्र अभ्यस्त हुनुहुन्छ। उहाँ हुनुहुन्छ शिवनारायण पण्डित सिंगल। स्वागत छ यहाँलाई।
धन्यवाद।
सङ्घर्ष लेखन साहित्य कहिलेदेखि सुरु गर्नु?
साहित्य लेखन भनेको यो वास्तव तपाईँले भनिहाल्नुभयो जीवनसँग सम्बन्धित कुरा हो। मलाई के लाग्छ भने अहिले जीवनको नजिकबाट निहाल्दाखेरि मलाई लाग्छ हरेक व्यक्ति साहित्यकार हो, हरेक व्यक्ति कवि हो। किनभने जन्मिँदै ऊ चाहिँ कवि भएर निस्किएको हुन्छ र एउटा संगीतकार भएर निस्केको हुन्छ। यद्यपि त्यसको प्रस्फुटन जीवनको भोगाइले गर्दछ। मेरो पनि सम्भवतः त्यस्तै भएको हो। गाउँमा जन्मेको मान्छे म र गाउँको अवस्था त्यतिखेर वास्तवमा पिछडिएको अवस्था थियो। हाम्रो म जन्मेको सुनसरी जिल्लामा हो। राजगञ्ज सिंहबारी गाविस वडा नम्बर 7 तत्कालीन त्यसबासाको हाकपारा भन्ने ठाउँमा म जन्मेको मान्छे हो र त्यहाँ कतै विकासको कुनै पनि पाटोले कुनै पनि सडकले नभेटेको ठाउँमा म जन्मेको मान्छे हो। सुगम ठाउँ भनिन्छ तराईलाई, तर म दुर्गममा थिएँ, तराईको दुर्गम क्षेत्रमा म थिएँ। यद्यपि विराटनगरदेखि टाढा होइन, अहिले यहाँदेखि भन्नुहुन्छ भने 10-12 किलोमिटर जति पश्चिम पर्छ, तर पनि दुर्गम थियो। अहिले अलिअलि बरु केही पुग्या छन् बाटोघाटाहरू। त्यस ठाउँमा जन्मेपछि मैले मेरो अवस्था बाबुमाको गृहस्थी अनि पेसा म कुमालेको छोरो, हाम्रो भाषामा कुम्हार भनिन्छ, नेपाली भाषामा कुमाले भनिन्छ। बुवा आमाले माटो भाडा पनि भन्नुहुन्थ्यो र खेती किसानी।
पण्डित भनेको कुमाले,
कुम्हारलाई पण्डित भनिन्छ तराई।
कुमार भनेको
कुम्हार, कुम्हार कुमाले भनेको पहाडतिर हो, मधेसमा भनेको कुम्हार हो। यद्यपि कुमालेको मूल जाति भनेको कुम्हार हो, कुम्हारै हो। यो कुम्हारको इतिहास भनेको तपाईँको पुरानो इतिहास छ। जो
भनेको यहाँहरूको घर परिवार भनेको माटोको भाँडाहरू
बनाउने हजुर। अनि त्यो गर्दा गर्दै अनि बुवालाई कहाँबाट पलाएको छ, मेरो बुवा चाहिँ अनपढ कुमार हुनुहुन्थ्यो, उहाँलाई कहाँबाट पलाएको छ म छोराले पढाउनु पर्छ। यद्यपि छिमेकी जिम्मेदारको घर थियो, जिन्दारको छोराछोरी नपढ्ने, जिम्मेदारीमै उसो गएको हो। तर बुवालाई कहाँबाट यो बुद्धि पलायो, म बुवालाई अहिले सतसत नमन गर्न चाहन्छु कि म बुवा जतिको कहिले पनि हुन सक्दिनँ। किनभने अनपढ भएर पनि छोरालाई शिक्षा दिनुपर्छ भने त्यो ज्ञान जुन आयो नि, त्यो ज्ञान हामी शिक्षितले पनि नहुन सक्छ भने त्यस आफूले पनि म नमन गर्न चाहन्छु बुवा आमालाई।
र कति पढाउनु भयो यहाँलाई बुवा आमाले?
त्यसपछि बुवा आमाले मलाई स्कुलमा हाल्नुभयो। स्कुलमा हाल्दा हाल्दै म एसएलसी गरिसकेपछि हरिनगराबाट, हरिनगरबाट एसएलसी गरिसकेपछि अनि विराटनगर महेन्द्र मोरङमा आउँदा म काम गर्दै थिएँ। त्यतिखेर प्रेसमै काम गर्थेँ। काम गर्दा गर्दै मैले बिएससी कम्प्लिट गरेँ। अनि यद्यपि मैले बिएससी शिक्षालाई त्यतिखेर मैले छोडिदिएँ, जतिखेर कि मैले नोकरीको लागि सिंहदरबारमा मैले मन्त्रीहरूको क्वार्टर धाउँदा धाउँदा हैरान भएँ र भोलि भोलि भन्दा भन्दै उनीहरू थाकेन र मेरो चप्पल घिसिसक्यो। म काठमाडौँ थाकिसकेपछि अनि मैले अब शिक्षाले हुँदैन, मैले यसै पेसालाई, यो कर्मलाई नै, मेहनतले, श्रमलाई नै मैले अगाडि बढाउनुपर्छ भनेर मैले श्रमलाई अगाडि बढाएँ र प्रेसमा काम गर्दै गएँ र लेखन त मेरो जारी नै थियो। 40 सालदेखि म लेख्दैछु। जीवन अलि दुःखमय, कष्टपूर्ण बितेको हुनाले, सङ्घर्षपूर्ण बितेको हुनाले अलि लेखनप्रति रुचि बढेको हो। र त्यतिखेर तपाईँको महेश प्रसाईको प्रेस थियो यहाँ, उहाँको पत्रिका निस्किन्थ्यो बहस साप्ताहिक, धरानबाट निस्किन्थ्यो चन्द्रमणि अधिकारीको आरसी साप्ताहिक, अनि रमेश नेपालीको निस्किन्थ्यो संसार साप्ताहिक। त्यहाँ काम गर्दै गर्दाखेरि सङ्गत उहाँहरूको हुँदाहुँदै मैले चाहिँ के गरेँ भने त्यो पत्रिकामा पढ्थेँ, त्यो अनुसारमा मलाई फुरन आयो कि होइन यो साँच्चै मेरै कुरा लेखा रहेछ। अनि मेरो जीवन बिम्बित भयो त्यहाँ र मैले लेख्न थालेँ। मैले 40 सालदेखि लेखेँ, तर काम गराएँ र परिवारहरूको बोझ पाल्नुपर्ने त भयो। मेरो छोराछोरी त भइसक्यो, बिहे पनि भयो, पाल्नुपर्ने भएको हुनाले मैले कामकै दौडमा गरेँ। यता प्राइभेट नोकरी कहिले काम छैन भन्छ, कहिले होइन गर्दाखेरि साह्रै अलिकति अप्ठ्यारो अवस्थामा कहिले काहीँ म काठमाडौँ पनि पुगेँ। यद्यपि काठमाडौँमा पुग्दासम्म मैले भित्रभित्र कोठामा मात्रै लेखिरहेँ।
जस्तो यहाँले भन्नुभयो नि 40 सालदेखिको लेखन यात्रा, यसमा सुरुमा केबाट सुरु गर्नुभएको थियो?
मैले कविताबाट सुरु गरेको थिएँ,
याद छ?
त्यो पुरै याद त छैन, तर शीर्षक याद छ, हाम्रो कर्तव्य भन्ने शीर्षक। त्यसमा म थिम भन्दछु कि त्यतिखेर मैले बलात्कार हत्या हिंसाको जुन मैले मेरो दिमागले देखेको थियो कि यो संसारमा किन भइरहेको छ, त्यसमा हाम्रो छोरीलाई बलात्कार भयो, कसैको छोरीलाई होस् न बलात्कार भयो, त्यसमा उसको भाइको, उसको दाईको या समाजको दाई भाइको के दायित्व हो? त्यो दायित्व बोध छ त्यसमा। त्यस कारणले मैले मनसँग खेल्ने गरेको हुनाले कि ए पुरुष वर्ग हो, ए दाई हो, ए काका हो, ए बाउ हो,
तिम्रो कर्तव्य पनि छ,
तिम्रो कर्तव्यहरू पनि छ, त्यो कर्तव्यले बोध गर र चेली तिम्रो बलात्कार गर्ने ठाउँ होइन, चिज होइन भन्ने
बालिका महिलाहरूको संरक्षण
गर्नुपर्छ भन्ने सन्देश छ त्यो कर्तव्यमा।
कति जति लेख्नु भयो अहिलेसम्म?
मैले यसो लेखा गर्ने हो भने त घरमा त झोलाको झोला कुच्या छन्, तर संकलनमा रहेको मैले यसले भर्खरै 47-48 चाहिँ यो 75 चाहिँ मैले पुस्तक प्रकाशन गरेको छु र 500-600 जति कविता त होला घरमा र अरू कति कापीमा कुनै जुन कापी भेटायो त्यसैमा पनि छ घरमा। संकलन गर्यो भने थुप्रै हुन सक्छ। म त्यतिखेर काठमाडौँ हुँदाखेरि नाटक पनि लेख्थेँ, दुईवटा नाटकमा पनि आफै पनि खेल्या हो, प्रज्ञा प्रतिष्ठानमा पनि एउटा नाटक खेल्या हो, त्यसपछि तपाईँको चाहिँ यहाँ राष्ट्रिय सभागृहमा।
घरको माहौल र यहाँको साहित्यसँग केही तालमेल छ?
मेरो घरले मलाई मेरो साहित्यलाई सपोर्ट गरेको छैन,
मिल्दैन।
यद्यपि मैले मेरो भित्री मनबाट छुँदाखेरि म यति बुझ्छु कि यदि मेरो घरमा दुःख पीडा नभएको भए, मेरो घरबाट जुन असहयोगका कुराहरू आइरहेछ, यदि त्यो असहयोग नभएको भए सायद मलाई कविता फुट्दैन थियो कि भन्ने पनि मलाई लाग्छ। त्यस कारणले त्यसर्थमा म आफ्नै घर परिवारलाई पनि म आभार व्यक्त गर्न चाहन्छु कि तिमीहरू मलाई हेला गरिराख, हेपी राख, झगडा गरिराख, न्यु खोजिराख, ताकि मलाई कविता फुरिराखोस् र म समाजलाई दिउँ, मलाई तिमीहरूले केही दिनु पर्छ।
त्यसो भए के चाहनुहुन्छ? घर झगडाले तपाईँलाई केही फुराओस्, तपाईँलाई केही लेखाओस्?
त्यो सामाजिक परिबन्धले हो या सामाजिक माहौलले हो, उनीहरू साहित्यलाई नबुझेका, त्यसमा उनीहरूको दोष होइन, त्यो सामाजिक माहौललाई हो कि शिक्षा र अहिले पनि हाम्रो हेर्नुहोस् न तपाईँले सुमन भाइ कि विराटनगरमा भनौँ या नेपालमा भनौँ, अहिले पत्रिका या किताब कुनै किनेर पढ्ने बानी नै छैन भने हामी शिक्षित छौँ के को लागि? रोजगारको लागि, रोजगारको लागि मात्रै पढ्छौँ, आफ्नो रोजगारीको लागि पढ्छौँ, तर हामीले एक्स्ट्रा एक्टिभिटिजमा हामीले हात हाल्नुपर्छ, सामाजिक काम हात हाल्नुपर्छ, अरूको सहयोग गर्नुपर्छ, कुनै दुःखी पीडितमाथि दया गर्नुपर्छ भन्ने भाव नै छैन क्या, स्वार्थी भाव छ। तर मलाई के लाग्यो
मानवीय स्वार्थ मानव सबैमा
करिब करिब म प्राय जस्तो देख्छु कुनै न कुनै रूपमा छ। मान्छेको सबभन्दा मैले बुझेको कुरा, मान्छेको मूल प्रयोजन नै अरूलाई दिनु हो, बाँड्नु हो, तर अहिले के हो भने चाहना लिने भइसक्यो। कोही कोही छन् अपवादका रूपमा जो विशुद्ध अरूलाई दिने काम गरेका छन् र दिने सोचमा छन्, अरूको उपकार चाहन्छन्, दुखी गरिबीहरूको अलिकति आत्मा के अरे आत्मामा राख्छन् र उसलाई चाहिँ अलिकति सहानुभूति राख्छन् भन्ने लाग्छ। अहिले नै हेर्नुहोस् तपाईँलाई भर्खर बाढी आएको हो नि, बाढी आएको हो, अब कसै कोही मान्छेको यहाँ पहुँच छैन, त्यहाँ
बाढी आइरहेछ,
आइरहेको छ हाम्रै घरतिर, यी विराटनगरमा चाहिँ बाढी आइरहेको छ, तर कसैको पहुँच त्यहाँ छैन। अब हेर्नुहोस् यो समयमा जस्तो खोइ त भने यस्तो थियो सामाजिक माहौलले गर्दाखेरि मेरो परिवारहरू पनि त्यति यो लाइनमा पुग्न सकेन, घर व्यवहारमै खसे, किन एक गरिबी घर, त्यसले पनि यो कुरालाई बुझ्न सकेन। तर म जुन सङ्गत ठुलो बडासँग सङ्गत गरेँ, त्यो ठुलो बडाको सङ्गत हो कि मैले लेखनतिर लागे र समाज जागरणमा जनजागृतिका कुराहरू लेख्नुपर्छ, आफू श्रमिक भएको नाताले श्रमको कुराहरू लेख्नुपर्छ र संसारमा भएका श्रमिकहरू उसको जीवन श्रमसँग जोडिएको हुनाले, श्रममा उत्थान भएन भने, विकास भएन भने उसको चाहिँ जीवन स्तर पनि माथि आउँदैन भन्ने भावना मेरोमा जागृत भयो र मैले त्यस्तै किसिमको लेख रचनाहरू पनि लेख्ने गर्छु। सामाजिक विकृति विसङ्गतिको विरुद्ध लेख्छु म, राष्ट्रियताको समर्थनमा लेख्छु म, माटोको समर्थनमा लेख्छु म, वनस्पतिहरूको समर्थनमा लेख्छु म, वनस्पति हुनुपर्छ किनभने त्यो जीवन हो। यसर्थमा पनि म गाछी गाछीको पनि कविता लेख्छु, पत्ता पत्ताको लेख्छु, माटोको कविता लेख्छु, देशको कविता लेख्छु र सामाजिक विकृतिहरूको विरुद्ध कविता लेख्छु। समाजमा भएका अग्रज व्यक्तिहरू, अनुभवी व्यक्तिहरू, पुराना मान्छेहरू, त्यसको सम्मान हुनुपर्छ र सम्मान आदर भएन भने हाम्रो पुस्ता पछिका पुस्ताहरू सम्मान गर्ने बानी नै जसको बिग्रिन्छ। त्यस अर्थमा हामीले अग्रजको सम्मान गर्नुपर्छ र नयाँ पुस्ताहरूलाई हामीले पुराना मान्छेहरूले त्यसलाई चाहिँ बाटो देखाउँदै अगाडितिर बढाउनु पर्छ भन्ने मेरो धारणा हो।
एउटा कविताको कुरा गर्नुभयो, धेरै लेख्नुभयो, घरमा हेर्ने हो भने हरेक कापीका पान्नाहरू भरिएका छन् होइन, सुनाउनु पर्यो भने हामीलाई
एउटा कण्ठस्थै कण्ठाग्र त मलाई हुँदैन हेर्नुहोस्, तर एउटा कण्ठाग्र छ मैले यो राष्ट्रियता सबैलाई, सबै जात जाति सबै भाषाभाषीलाई जोड्ने प्रयास गरेको छु, त्यो एउटा सुनाउन चाहन्छु। मैथिलीमा छ र नेपालीमा लिखित सुनाउँछु है त, लिखित मसँग छ एउटा बोकेको छु मैले, पहिला मैथिली सुनाउँछु मलाई लाग्छ यो सबैलाई प्यारो छ पहाडतिर जाँदाखेरि मलाई फरमाइसै आउँछ यसको यद्यपि यो कस्तो छ यो उज्यालो नेटवर्क सुनेर बसिरहनु भएका तमाम श्रोताहरूलाई यो समर्पण गर्न चाहन्छु हमर देश कतेक सुन्दर त्यसको नेपाली हो मेरो देश कति सुन्दर
हमर देश कतेक सुन्दर हमर देश कतेक सुन्दर तराई सुन्दर पहाड़ सुन्दर हिमाल सबसे सुन्दर हमर देश कतेक सुन्दर पूर्व कल कल मेची बहैये पश्चिम बहैये काली पूर्व कल कल मेची बहैये पश्चिम बहैये काली उत्तर हिमालय रस बरसा के उत्तर हिमालय रस बरसा के सोना उपजाबे बंजर हमर देश कतेक सुंदर हमर देश कतेक सुंदर वन वन मोरनी नृत्य करैये मृगा खुशी सँ चमकैये वन वन मोरनी नृत्य करैये मृगा खुशी सँ चमकैये मैना सुंदर गीत सुनावे मैना सुंदर गीत सुनावे ताल मिलावे इंदर हमर देश कतेक सुंदर हमर देश कतेक सुंदर हम सबके एक टमाई अखंड भूमि ई देश नेपाल हम सबके एक टमाई अखंड भूमि ई देश नेपाल आओ सब क्यों हाथ मिलाओ नेपाल नेपालिक धरोहर हमर देश कतेक सुंदर हमर देश कतेक सुंदर तराई सुंदर पहाड़ सुंदर हिमाल सबसे सुंदर हमर देश कतेक सुंदर आपस में रिस राग ने करू पहाड़ी मधेसिया शेरपा यसमा मैले तीनटी प्रदेश नै समेटेको छु आपस में रिस राग ने करू पहाड़ी मधेसिया शेरपा थारू लिंबू ब्राह्मण शूद्र हम सब छी भाई सहोदर हमर देश कतेक सुंदर हमर देश कतेक सुंदर
धन्यवाद
निकै सुंदर कविता
प्राय मैथिली रचनाहरू जति हुन्छ ज्ञात्मक नै हुन्छ र यो मैथिली भाषा नै यस्तो हो ज्ञात्मक भाषा हो यो मधुर हुन्छ
के गाउनुभयो तपाईँले त्यो कवितालाई वाचन गरिराख्दाखेरि
मैले यो देश जोडेको हुँ मैले यसमा मैले देशको जात जाति भाषा भाषी भूगोललाई जोडेको हुँ र मैले यसलाई यस रूपमा पनि हेरेँ कि हामी कोही पनि यहाँ पराई छैनौँ
हामी सुन फल्ने ठाउँहरू पनि
सुन फल्ने भने तराई भनेको मैले सुन फलाउने ठाउँ
तर विरक्त लाग्दो भयो भन्नु
त्यतिखेर जब यो सुगम क्षेत्र हो सुगम क्षेत्र भएर पनि जब यहाँ विकासको कामकारहरू रोकिन्छ त्यतिखेर यो दुःख लाग्छ कि यो सुगम त त्यसै सुगम हो तर खोइ त सुगममा विकासको काम किन छैन पहाड़ दुर्गम हो तर अहिले चाहिँ हामी तराई भन्दा बढी विकास पहाड़मा देख्छौ त्यो राम्रो कुरा हो तर सुगम सुगमै छैन हामी सुगम भनिराखेका छौँ कुन अर्थमा भन्दैछौ हामी यता पनि विचार गर्ने कि भन्ने मेरो एउटा जिज्ञासा हो त्यसकारणले यद्यपि हाम्रो ईश्वरको देन भनौँ या हाम्रो भाग्य भनौँ कि हामी सुगम ठाउँमा जन्मिया छौँ तराईमा जन्मिया छौँ जहाँ अन्नबाली सुनका बाला फलाउँछन् र मैले अघि कैटाम पनि भने उत्तर हिमालय रस बर्साउँदा जुन जलको धारा बर्साउँछ त्यो जलको धारा बर्साएर नै तराई उब्जेको हो भन्ने पनि मेरो यसमा मैले त्यो जोड्या छु त्यो यदि हिमालय नबर्सेको भए नपग्लेको भए सायद यहाँ चाहिँ पानीको मुहान हुने थिएन र पानी पाउने थिएन र पानी नभएपछि यहाँ उब्जनी पनि हुने थिएन जसबाट कि हामी सम्पूर्ण देश अहिले पोषित छौँ यहीँको अन्नखारा हामी पोषित छौँ अरूहरूले त आफ्नो जो टार्नको लागि मात्रै मकै ढिँडो उब्जाउँछन् र ढिँडो खान्छन् तर यहाँका वास्तवमा सुनै फलाएर धानै गहुँ नै फलाएर चाहिँ यहाँ पुरा देशको पोषण गरेको छ। यदि हिमालय नभएको भए सायद यो तराई पनि उब्जिने थिएन भने त्यस कारणले मैले जोडेको छु।
बुवा आमाले भाँडाहरू बनाउनुहुन्थ्यो माटाका, होइन कलात्मक बन्थे भाँडाहरू आउँछ यहाँलाई त्यो त्यो याद छ त्यतिखेर?
म कुम्हारको छोरो हुँ, मलाई त्यो कारिगरी आउँछ। म केही भाँडाकुँडा बनाउन सक्छु किनभने मैले बाउ आमाको सङ्घात गरेको छु। निकै दिन बाबुमासँग बसेँ। 59 सालमा बुवा छोडेर जानुभयो र 60 आमा जानुभयो। मैले केही भाँडाकुँडा बनाउन सिकेको छु र त्यतिखेर मलाई एउटा तपाईँलाई सम्झाइदिउँ, सम्पूर्ण श्रोतागणहरूलाई पनि सम्झाइदिउँ। मेरो आमा बाँचुन्जेल कहिले पनि सिलावरको बर्तनमा भाँडा के अरे भात खानु भएन, रोटी खानु भएन। उहाँको तावा हुन्थ्यो, हाँडी हुन्थ्यो जसमा भात पकाउनुहुन्थ्यो, कराही हुन्थ्यो जसमा तरकारी तरकारी तिउन दाल पकाउनुहुन्थ्यो।
तावा पनि माटोकै हुन्थ्यो,
माटोकै सबै। अहिले जति देखिएका छन् मार्केटमा भाँडाकुँडाहरू, बाँडाले बनाएका भाँडाकुँडाहरू र प्लास्टिक आएका भाँडाकुँडाहरू सबै माटोबाट लिएको हो। माटोकै देखेर उनीहरूले चाहिँ त्यो कलात्मक उसमा ढाँचेको ढालेको हो भन्ने मलाई लाग्दछ।
किन त्यो माटोमा बनाउने माटैमा खाने, होइन किनभने त्यसको त्यसको
छ, त्यसको छ वैज्ञानिक कारण छ, अहिले खोज हुँदैछ। त्यो शुद्धता हुन्छ, जुन शुद्धता माटोको भाँडोमा, जसरी कि हामी एउटा चप्पल कुरा गरौँ न, तलबाट गर्मी पनि नआओस् अनि चिसो पनि नआओस्, त्यसको लागि स्वस्थ रहनुको लागि हामीले चाहिँ त्यो टायरको चप्पल लाउनु पर्छ भन्ने भन्छौँ नि। माटोको भाँडोमा खायो भने त्यो बाहिरी विकार आउँदैन, केवल खानेकुराको तत्त्व मात्रै आउँछ, न त्यसको शोषण त्यसमा भएर जान्छ, न भाँडाकुँडाको कुनै रस या तत्त्व यो खानेकुरामा मिसिएर आउँछ। त्यस कारणले खानेकुरा स्वच्छ हुन्छ। त्यस कारणले भाँडाकुँडाको खाना भनेको, माटोको भाँडाकुँडाको खाना भनेको स्वच्छ र पवित्र र शुद्ध हुन्थ्यो। अहिले पनि तीर्थात्रमा जानुभयो भने तीर्थात्रमा तपाईँले के गर्छ भने भाँडै कुँडो माटैकै हुन्छ, पकायो खायो र फालिदियो।
तपाईँकोमा चाहिँ के छ, के हुन्छ अहिले चाहिँ?
अहिले चाहिँ मेरोमा त हेर्नुहोस्, यो समयअनुसार त चल्नै पर्यो। अहिले मेरोमा पनि त्यो सिलावरका छ, स्टिलका छ, है अहिले पनि
विराटनगर
आएपछि अहिले भाँडाकुँडोको काम छैन किनभने त्यो आफ्नो रोजी रोटीले
बुबा आमासँगै सक्यो
सक्यो। तर हामी समाजलाई त्यो भन्दैछौँ कि क्षण गर्नेहरू कि तपाईँहरू नछोड। हाम्रो साहित्य के अरे हाम्रो सामाजिक संस्था जुन छ नेपाल प्रजापति कुम्कार सङ्घ, तिनका अध्यक्षहरूलाई तिनका कारिन्दाहरूलाई हामी भन्छौँ कि तपाईँहरूले अब नयाँ युग अनुसारको सेरामिकको ट्रेनिङ तपाईँहरूले ल्याउनुहोस् र यो माटोकोमा पनि अलिकति विकास परिमार्जन हुनुपर्छ र यो पनि हामीले त्यो कुराहरू गराउन खोज्दैछौँ।
अब अर्को एउटा कविता सुनौ, यहाँले सुनाउँछु भन्दै हुनुहुन्थ्यो मलाई, एउटा मैथिली सुनाउनु भयो, निकै भावनासँग जोडिएर लेख्नु भएको थियो, अर्को एउटा नेपाली कविता सुनाउँछु भन्दै हुनुहुन्थ्यो।
एउटा नेपाली पनि म यहाँलाई सुनाउँछु, चाहे तराईको हुन्, चाहे हिमालका हुन्, चाहे पूर्वका हुन्, चाहे पश्चिमका हुन्, हामी सबैले शान्ति 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 भनिराखेका छौँ। वास्तवमा शान्ति चिज के हो त? शान्ति गयो कहाँ त? हामी बुद्धको देशमा छौँ त, के हामी बुद्धको देशमा भएर हामी बुद्धलाई बिर्सेका छौँ कि छैनौँ? भने हामीले कुन रूपमा अङ्गीकार गरेका छौँ, कुन रूपमा हामीले ल्याउन खोज्दैछौँ शान्ति? कसरी शान्ति ल्याउने त? यस रूपमा यो धरती आमा, यो नेपाल आमा शान्तिको लागि कहाँ छिन् त, के गर्दैछिन् त भन्ने कुरा मैले मेरो कवितामा उनेको छु। शीर्षक छ भिक्षाटनमा आमा। जसरी दानवीर कर्ण दानवीर कहलिनकै लागि, जसरी दानवीर कर्ण दानवीर कहलिनकै लागि, आफ्नो कवच र कुण्डल पनि दान गरेर जीवन उत्सर्ग गरे मेरी आमा, आज शान्ति बाँड्दा बाँड्दा यति बाँडिन्, मेरी आमा शान्ति बाँड्दा बाँड्दा यति बाँडिन् कि आज स्वयं रित्तो भएर शान्तिको भिक्षाटनमा छिन्। मेरी आमा शान्ति बाँड्दा बाँड्दा यति शान्ति बाँडिन् कि आज स्वयं रित्तो भएर शान्तिको भिक्षाटनमा छिन्। यत्र तत्र देख्छिन् सडक बलेको मुस्लो, यत्र तत्र देख्छिन् सडक बलेको मुस्लो, पेटीमा पेटी रोएको अनाथ लर्को, मन्दिरमा मन्दिर पस्न निषेध गरिएका भोका पेट, सहरमा अन्जानहरूको भीड र आफैलाई खोज्दै गरेका निन्यौरा मुहारहरू, गाउँमा करुण क्रन्दनको चित्कारले बेखबर छन् सबै, खेलिरहेछन् बालकहरू गल्लीमा बम र बन्दुकको पुली डण्डा, लहरै बसेर मारिरहेछन् महिलाहरू लिखा र जुम्रा, युवाहरूको निशानसम्म देखिँदैन कतै अस्थि पञ्जर बोकेका रोगी बुढा पाकाहरू, रोगी बुढा बाहरू खोक्दै गरेको आवाज सुनिन्छ कता कता, लाग्छ गाउँ मुर्दा घर पर्खेर बसेको छ। कतै शान्तिको सम्म छैन, कतै शान्तिको सम्म छैन, आमा रित्तो रित्तो छिन्, फगत घुमिरहेकी छिन्, सदा झैं घाम उस्तै छ, बादल उस्तै छ, चराहरू पनि उडेकै छन्, पशुहरू चरेकै छन्, तर तर भयभीत भयभीत छन् सबै पटट्ट पड़का पड़केको छ सर्वत्र पटट्ट पटाका पड़केको छ सर्वत्र आकाशमा लहरै बम वर्षक विमानहरू गस्ती गरिरहेका छन् उल्का सरी छ आकाशमा आगाका मुस्लाहरू आगै वोक्लेका छन् तोपका गोलाहरू प्रक्षेपण भइरहेछन् क्षेप्यास्त्रहरू र मेरियामा मेरी आमा अब त मेरी आमाले के सोच्दैछिन् कुन्नी अब त आमाले के सोच्दैछिन् कुन्नी तर मलाई लाग्छ कतै आमाको शान्ति तर मलाई लाग्छ कतै आमाको शान्ति बारुद भित्र लुकेको त छैन धन्यवाद
यहाँले त नेपाल भारतका साहित्यकारहरूलाई ल्याउने जमघट गर्ने होइन बहुभाषिक साहित्य कार्यक्रमहरू गर्ने अभियानहरूमा पनि संलग्न हुनुभएको
छ छु त्यसमा पनि छु म अहिले त अब साहित्यिक संस्थामा पनि थुप्रै संस्थाहरूमा संयोगले अब मेरो भाग्य हो कि के हो मलाई थाहा छैन तर साथीहरूले रुचाउँछन् र मलाई बोलाउँछन् म जान्छु र अभियानकै रूपमा पनि छु म जस्तै कि एउटा समता साहित्य प्रतिष्ठान छ अन्तर्राष्ट्रिय जनलेखक सङ्घ छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ होइन अनि विराटनगरकै चाहिँ विराट साहित्य सङ्गम जसको म आजीवन सदस्य पनि हुँ यस्तो आजीवन सदस्य थुप्रैमा छु तथापि अहिले चाहिँ सक्रिय रूपमा कार्य गरिरहेको
मैले जोड्न खोजेको कुरा बहुभाषी गरिन्छ नि इन्डियाको नेपालको अझ भन्यो भने अन्तर्देशीय
नेपाल भारत मैत्री
मैत्री कविता गोष्ठीहरू गर्नुहुन्छ यसले चाहिँ के दिन्छ खासमा
यसले मित्रता बढाउँछ र साहित्यको उत्थानमा मलजल गर्छ हामीले हाम्रो साहित्यले हामीले मात्र सुन्यौँ भने यसको विकास र यसको विस्तार कसरी हुन्छ त त्यसकारणले हामीले हाम्रो कुरा अरूलाई बाँड्न सक्नुपर्छ जस्तै कि यसमा जोड्न चाहन्छु म जातीय अन्तर्घुलन भाषिक अन्तर्घुलन सामाजिक अन्तर्घुलन र आर्थिक अन्तर्घुलन यी कुराहरू हुनुपर्छ मलाई खुसी लाग्छ
भनेको यसरी अन्तर्राष्ट्रिय रूपमा चाहिँ दोहोरो साहित्य कार्यक्रमहरू गर्यो भनेदेखि यताको कुरा उताले जान पाउने उताको कुरा यताले जान
पाउने र जोड्न चाहन्छु म कि यो जस्तै अन्तर्घुलन कुरा गरे त्यो यो भाषिक रूपमा जुन कविताको रूपमा जुन वाङ्मयको रूपमा छ नेपाल ल्याएर इन्डियाको कविहरूलाई सुन्ने र हामी नेपालीहरू इन्डियामा जाँदाखेरि नेपाली कविताहरू सुनाउने जुन कुरा छ कमसेकम हाम्रो भाषा हाम्रो लवज उनीहरूले समातोस् के बुझोस् यिनीहरूले के लेख्दैछन् बुझोस् र त्यहाँका साहित्य कस्तो छ त त्यो कुरा हामी हाम्रो ठाउँबाट ल्याएपछि हामीले त्यो बुझौँ र हामीले यसलाई अन्तर्राष्ट्रिय रूपमा यसको प्रचार प्रसार गरौँ र हामी साहित्यकारहरूको भाव पनि नेपालको अवस्था पनि विदेशले पनि थाहा पाउन् र विदेशको कुरा हामीले पनि थाहा पाउनुपर्छ भने यो सूचनाको एउटा हकको कुरा हो यसमा पनि यो यसले ठुलो मद्दत गर्छ भन्ने मलाई लागेको छ
हुन्छ एउटा गीत सुनाउँछौँ यहाँलाई कुन गीत साह्रै मनपर्छ
मलाई त हेर्नुहोस् पुरानो गीत नै मनपर्छ यद्यपि मलाई एउटा चाहिँ के सुनाउनुहोस् भने नारायण गोपालको पर्खी बसे औला भने
निकै मनपर्छ धेरै धन्यवाद छ उज्यालो फल्सामा कुराकानी गरिदिनु भयो छोटो समयमा धेरै कुराकानी भए
र यहाँले पनि धन्यवाद दिन्छु र उज्यालो नेटवर्कलाई पनि धन्यवाद दिन्छु र तमाम श्रोताहरूले पनि धन्यवाद दिन चाहन्छु कि म जस्तो एउटा सामान्य स्रष्टालाई पनि यति ठुलो पहुँचमा पुर्याइदिनु भएको र सम्पूर्ण सबैको साक्षात्कार गराइदिनु भएकोमा तमाम श्रोताहरू र उज्यालो नेटवर्कलाई पनि म धन्यवाद दिन चाहन्छु म शिवनारायण पण्डित सिंहको तर्फबाट धन्यवाद Yeah.
अन्हारो नै देखिन्छ नि परि आधारो छ आँखाको लेहेर्दा अन्हारो नै देखिन्छ नि आँखा तिमीले हेर्दा आफ्नै छाया आफैसँग भागी हिँड्न थाल्यो जीवन आफ्नै माया आफैलाई बुझ लाग्न थाल्यो थाल्यो बुझ लाग्न थाल्यो बुझ लाग्न थाल्यो
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो पल्सा सुनिरहनु भएको छ। आजका हाम्रा पाहुना साहित्यकार तथा लेखक शिवनारायण पण्डितसँग कुरा गर्दै हुनुहुन्थ्यो मोरङ सहकर्मी सुमन तिमुलसिना र त्यसपछि आजका हाम्रा पाहुनाको रोजाईमा हामीले नारायण गोपालको स्वरमा रहेको गीत सुन्यौं। उज्यालो पल्सा तपाईँले हामीलाई काठमाडौँमा 90 MHz उज्यालो रेडियो नेटवर्क मार्फत सुनिरहनु भएको छ भने युनिक एफएम धादिङ र सुनकोशी एफएम सिन्धुलीमा पनि 90 MHz सुनिरहनु भएको छ। यस्तै चितवनमा रेडियो चितवनबाट सुनिरहनु भएको छ भने रेडियो तरंग पोखरा स्काई एफएम विराटनगर एफएम रेडियो स्टार कैलाली रेडियो त्रिपुरा डोल्पा सैफर एफएम काभ्रे बर्दियामा रेडियो राम ज्ञानु र रेडियो टाइगर रेडियो जाँझरकोट जाँझरकोट रेडियो चौरजहारी रूकुम जुम्लामा रेडियो सिन्झा र रेडियो नारी आवाज रेडियो युनिटी डरेलधुरा रेडियो सनसेर बैतडी तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम रेडियो मनाङ मनाङ रेडियो पौरखी बाजुरा रेडियो तीनलाल रामेछाप गुरास एफएम शंखासभा रेडियो खेसमा मालिका मुगु मिक्स एफएम नुवाकोट र रेडियो कैलाश हुम्ला अनि रेडियो मुक्तिनाथ पाल्पाबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। यदि कार्यक्रम भर्खरै सुन्न थाल्नु भएको ला मैले आज छुट्याए भन्ने लागेको छ भने उज्यालो अनलाइन .com मा गएर तपाईँले उज्यालो पल्चा मार्फत यो कार्यक्रम चाहिँ डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। अब आज आएका केही प्रतिक्रियाको पालो भएको छ र आज चाहिँ गुरु पूर्णिमा तपाईँ आफ्नो गुरूलाई कसरी सम्झनुहुन्छ लेख्नुहोस् भनेर भनेका थियौं। सामाजिक सञ्जालमा हामीले UJYAALO उज्यालो मेन्सन गरेर प्रतिक्रियाहरू आएका छन् र सामाजिक सञ्जाल फेसबुकमा कमान सिंह पाखरिनले आफूलाई पढ़ाउने गुरूलाई बुबा आमा पछिको दोस्रो अभिभावकको रूपमा सम्झने गर्दछु भनेर भन्नुभएको छ भने इन्द्र अधिकारीले चाहिँ आई रेस्पेक्ट माई टीचर एण्ड प्यारेन्ट्स प्रेजेन्ट भनेर भन्नुभएको छ, सायद प्यारेन्ट्स भन्न खोज्नुभएको हो कि। यसै गरी हरि कार्कीले जन्म दिने बाबा आमालाई र गुरूलाई हार्दिक सम्मान गर्दछु, उहाँहरूकै आशीर्वादले यहाँसम्मको जीवनलाई गौरव ठान्दछु, जय गुरूदेव भन्नुभएको छ। यसै गरी मायाले संसार ठान्दैनले चाहिँ सर्वप्रथम नमस्ते नमस्कार सम्पूर्ण उज्यालो युनिटलाई, पहिलो बोली बोल्न सिकाउने मेरा महान गुरू बुवा आमा र शिक्षा दिनेहरू गुरूहरूप्रति नमन टक्र्याउन चाहन्छु, हरेक कार्यक्षेत्रमा रहनुहुने गुरूप्रति सम्मान गर्दछु भन्नुभएको छ। अनि खड्गा राजुले चाहिँ नमस्कार, आज सबै गुरूलाई आत्मैदेखि सम्मान गरे जय गुरू भन्नुभएको छ। माधव घिमिरेले असल बाटो देखाउनुहुने सबै गुरू हुनुहुन्छ, हरेक अप्ठ्यारो र अलमलमा सधैँ गुरूहरूको सम्झना आउने गर्छ, आज गुरू पूर्णिमाको दिन स्कूल र जीवनमा बाटो देखाउने सबै गुरूहरूमा सत सत नमन भन्न चाहन्छु भन्नुभएको छ। यसै गरी राज लामाले गुरूको बसाइ टाढा छ तर पनि भर्खरै फोन मार्फत सम्पर्क गरेर आशीर्वाद लिए भन्नुभएको छ। अनि विष्णु गेवालीले ह्याप्पी गुरू पूर्णिमा र मेरा सम्पूर्ण गुरूहरूमा मेरो नमन छ भन्नुभएको छ। अनि अंकित पन्तले चाहिँ म फेसबुक मार्फत सम्झी आदरणीय गुरूहरूलाई भन्नुभएको छ। अनि बैरागी माइलाले चाहिँ कसलाई गुरू मान्ने म आफै दोधारमा छु भनेर आफैले आफैलाई प्रश्न गर्नुभएको छ। भने पौडेल भुजालालले चाहिँ सर्वप्रथम प्रणाम सम्पूर्ण गुरूहरूमा, पहिलो बोली बोल्न सिकाउने मेरा महान गुरू बुबा आमा र शिक्षा दिनेहरू प्रति नमन टक्र्याउन चाहन्छु, हरेक कार्यक्षेत्रमा रहनुहुने गुरूप्रति सम्मान गर्दछु भनेर आफ्नो प्रतिक्रिया दिनुभएको छ। यो सँगसँगै उज्यालो पल्साको आजको समय सकिएको छ। आज हामीले विश्व इतिहासमा आजको दिन हाम्रो स्वास्थ्यमा तरकारीमा मिसिएको विषादीले गर्ने असरका बारेमा शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालका डाक्टर शेरबहादुर पुनसँगको कुराकानी, आजका पाहुनामा साहित्यकार तथा लेखक शिवनारायण पण्डित सिंगलसँगको कुराकानी, मीडियामा आजको बजार अनि गीतसँगै तपाईँका प्रतिक्रिया पनि लियौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिनानी उपाने, मोरङ सहकर्मी श्रीमन तिमल सिन्हा, प्राविधिक साथी मनोज विष्ट र झण्डै डेढ घण्टा मलाई साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्साको नयाँ अंकको साथमा आउँछौ। आजलाई सजना तिमल सिन्हा विदा हुन्छु, उज्यालो सुन्दै गर्नुहोला, नमस्कार।
उज्यालो फल्सा।